और उनके सभी नावल काबिल जिक्र हैं, लेकिन मसलन उनका नावल राख खासे की चीज है, और उनका जो अब तक का सबसे आखिरी नावल है जो पिछले साल मंजरे आम पे आया वो गजाल शब है, और ये उर्दू का पहला नावल है जिसमें जिसका मंजर जो है वो मॉस्को है, और नावल का बेशतर हिस्सा मॉस्को में दिखाया गया है डेवलपमेंट इसकी। और ये मॉस्को वो है, ये सोवियत यूनियन वाला मॉस्को नहीं बल्कि 1990 के बाद का मॉस्को है जिसमें रद्द इनकलाब का दौर चल रहा है, और सोशलिस्ट इनकलाब के खात्मे के बाद जब फिर से सरमायादारी का दौर शुरू हो रहा है, उस उथल पथल की कहानी। नावल की गुफ्तगू का इख्तिताम दो नामों पे मैं करना चाहूंगा, एक तो शम्सुर रहमान फारूकी का नावल कई चांद थे सरे आसमां जो 2006 में आया, और 2006 के आखिर में एक और नावल जो कि 2007 में शुमार होता है के छपा, वो मिर्जा अतर बेग का नावल गुलाम बाग था, जिनका भी एक नया नावल हसन की सूरत हाल भी सामने आया। अच्छा, ये जो दोनों नावल थे ये नावल की रवायती टेक्निक से बिल्कुल हटके लिखे गए थे। शम्सुर रहमान फारूकी के नावल में तो सारा तारीखी उथल पुथल था, यानी वो कोई तसलसल कहानी का उस तरह नहीं था जिस तरह एक आम नावल में होता है, बल्कि तारीख के मुख्तलिफ अदवार में वो कहानी चल रही थी। मिर्जा अतर बेग का नावल उससे भी एक कदम आगे बढ़ के वो जमानो मकान के सारी क्यूद को तोड़ के वो कभी आगे और कभी पीछे छलांगे लगाता हुआ महसूस होता है, और उसमें भी कोई जमानी तसलसल नहीं है और ना ही उसकी जरूरत महसूस की गई है। उनके नए नावल हसन की सूरत हाल में भी जमानो मकान का पुराना तस्वर मौजूद नहीं। तो ये दो ऐसे तजुर्बाती नावल उर्दू में आए हैं कि जिन्होंने रवायती नावल से हट के एक बिल्कुल नया रास्ता इख्तियार किया, और कुछ लोगों जाहिर है कोई भी तजुर्बा हो वो सबको तो पसंद नहीं आता, लेकिन बतौर तजुर्बे के इन दोनों नावलों की बहुत अहमियत है। ये जुबान के साथ भी तजुर्बा है और टेक्निक के साथ भी तजुर्बा है।
अरे भाई, इससे पहले कि हम गुफ्तगू अफसाने की तरफ और मुख्तसर कहानी की तरफ लेके चलें, मैं चाहूंगा कि एक दो नाम मैं आपसे मेंशन करूं। जैसे कुछ लोग हैं जिन्होंने अंग्रेजी में लिखा, वो हैं तो पाकिस्तानी अदीब मगर उन्होंने लिखा अंग्रेजी में, और वो जो नॉवेल उनकी है वो खासी मशहूर हुई। जैसे अगर आप मोहसिन हामिद साहब की बात करें जिन्होंने रिलक्टेंट फंडामेंटलिस्ट लिखा, तो उसको क्या आप शामिल करेंगे पाकिस्तानी अदब का हिस्सा?
मैं समझता हूँ कि उनको जाहिर है कि हम उर्दू की फिक्शन तो करार नहीं दे सकते, वो अंग्रेजी की फिक्शन है और अंग्रेजी की साउथ एशियन फिक्शन है, और ये अब एक बाकायदा तयशुदा कैटेगरी है जिसको तस्लीम किया जाता है सारी दुनिया में, अंग्रेजी जुबान में लिखी हुई साउथ एशियन फिक्शन। और हिंदुस्तान में तो इसकी बहुत सी मिसालें मौजूद हैं, वहाँ बहुत से लोग इंग्लिश में लिखते हैं, और वहाँ पे इंग्लिश की मकबूलियत का एक सबब यह भी है कि हिंदुस्तान खुद जुबानों का एक जंगल है। अब वहाँ पे एक बंगाली पढ़ने वाला एक पंजाबी नावलिस्ट की बात नहीं समझ सकता, ना ही कोई आसामी जानने वाला जो है वो किसी तमिल जुबान में लिखे हुए नावल को समझ सकता है, लेकिन अंग्रेजी एक ऐसी कदर मुश्तरक है कि अगर आप इंग्लिश में कुछ लिखते हैं तो उसको जनूब से लेके शमाल तक और मशरक से लेके मगरब तक सारे हिंदुस्तान में जो अंग्रेजी पढ़ा हुआ तबका है वो समझ सकता है। इसलिए वहाँ अंग्रेजी की जरूरत भी है और पजीराई भी है, और वो उसकी मकबूलियत समझ में भी आती है। हमारे यहाँ जो लोग कामला शमसी या मोहम्मद हनीफ या मोहसिन हामिद, हमारे यहाँ जो लोग जिन लोगों ने इंग्लिश में लिखा, ये यहाँ के वो पढ़े लिखे नौजवान थे जिन्होंने अंग्रेजी मीडियम में तालीम हासिल की या उर्दू मीडियम में तालीम हासिल करने के बाद अपने शौक और अपनी कोशिश से अंग्रेजी सीखी और अंग्रेजी की फिक्शन पढ़ी और इस हद तक पढ़ी कि अंग्रेजी में लिखने के काबिल हो गए, यानी इनकी तरबियत किसी न किसी सतह पर अंग्रेजी जुबान में और अदब में हुई। तो इन लोगों का अंग्रेजी अदब की तरफ आना उस तरह की मजबूरी नहीं था जिस तरह की हिंदुस्तानी अदीब की मजबूरी था। ये लोग एक वसीतर कैनवस के लिए, वसीतर ऑडियंस के लिए अंग्रेजी की तरफ आए, क्योंकि उर्दू में लिखी हुई चीज को अगर 1 करोड़ इंसानों तक पहुंचती है तो अंग्रेजी में जब ये चीज लिखेंगे तो वो ना सिर्फ सारी दुनिया के अंग्रेजी दान तबके तक पहुंचेगी बल्कि انگریزی میں کامیاب ہونے والا ناول جو ہے وہ کم از کم 20-22 زبانوں میں ترجمہ ہو کے وہ ہسپانیہ میں، فرانس میں، جرمنی میں اور ان تمام زبانوں تک پہنچ جاتا ہے، جو کہ اردو کا کوئی ناول اتنی زبانوں میں ترجمہ ہو کے نہیں پہنچ سکتا، لیکن انگریزی میں اگر آپ نے کچھ لکھا اور وہ پاپولر ہو گیا تو آپ اس بات کو تقریباً یقینی سمجھیے کہ وہ دنیا کی تمام ترقی یافتہ زبانوں میں ترجمہ ہو کر وہاں پہنچ جائے گا۔ تو وہ جہاں ایک طرف اس کے مالی فوائد ہیں، وہاں شہرت بھی جو ہے وہ ایک دو گنا نہیں بلکہ 10-20 گنا ہو جائے گی۔ تو جی ہاں، تو اب مثلاً محسن عامد کا ناول 22 زبانوں میں ترجمہ ہوا، محمد حنیف کا ناول 18 زبانوں میں ترجمہ ہو چکا ہے، اس طرح کاملہ شمسی کے ناول اور دیگر دوست جو لکھتے ہیں انگریزی میں پاکستانی، ان کے ناول صرف انگریزی میں ہی نہیں، وہ پھر انگریزی سے آگے دیگر زبانوں میں بھی ترجمہ ہوتے ہیں اور دنیا کے کونے کونے میں پہنچتے ہیں۔ چنانچہ پاکستانی ادیب جو انگریزی میں لکھ رہے ہیں اس کے پیچھے یہ بہت بڑا فیکٹر ہے کہ ان کو وسیع تر آڈینس مل جاتے ہیں انگریزی زبان کی وجہ سے۔
اچھا، ایک بات جو میں چاہوں گا ناول میں، جو عام پڑھنے والے کے لحاظ سے میں سمجھتا ہوں کہ جو ایک کنٹریبیوشن ہوتا ہے، کہ نہ صرف اس میں کہانی اور پلاٹ اور کردار ہوتے ہیں بلکہ وہ جو دور ہوتا ہے اس کی جو تہذیبی تصویر کہہ لیجئے، اس کی جو عکاسی ہوتی ہے وہ ایک طرح کا تاریخی ڈاکیومنٹ یا دستاویز ہو جاتی ہے۔ میرے خیال میں آگ کا دریا میں بھی وہ نظر آتی ہے۔ شمس الرحمان فاروقی صاحب کا جو نیا ناول ہے کئی چاند سے سرے آسمان، وہ میری نظروں سے تو نہیں گزرا ہے، میں اس بات کا اعتراف کروں گا، لیکن میں نے اس کے بارے میں سنا ہے مختلف تبصرے۔ تو کیا اس میں آپ یہ سمجھتے ہیں کہ جو اچھا لکھنے والا ہے، ناول لکھنے والا، اس کا یہ فرض بنتا ہے کہ وہ اپنے تہذیب کی، اپنے وقت کی جو تہذیب اس وقت موجود ہے اس کی عکاسی بھی کرے؟
دیکھیے، جو ناول لکھنے والا ہے وہ کبھی شعوری طور پہ اس دور کی یا اس تہذیب کی عکاسی کو اپنا مطمع نظر نہیں بناتا۔ اس کے نزدیک جو بنیادی مقصد ہے وہ ایک کہانی آپ تک پہنچانا ہے۔ اب ظاہر ہے کہ جو کردار، جن کرداروں کے ذریعے وہ کہانی آپ تک پہنچ رہی ہے، وہ کردار کسی معاشرے میں زندہ ہیں، کسی خاص وقت میں زندہ ہیں، کسی خاص ایٹماسفیئر میں زندہ ہیں۔ تو جب ان کرداروں کی بات ہوگی تو ان کے ارد گرد کی بات بھی ہوگی، جس ماحول میں وہ رہتے ہیں اس ماحول کی بات بھی یعنی خود بخود آ جائے گی۔ تو یہ کسی انٹینشنل کوشش اور کسی کشوری کوشش کے بغیر جب آپ ناول کی کہانی بیان کرتے ہیں، کرداروں کا سراپا بیان کرتے ہیں، کرداروں کے واقعات یا کرداروں پہ گزرنے والی روداد سناتے ہیں، تو لا محالہ اس ماحول کی بھی آپ ڈپکشن کرتے ہیں جو ارد گرد موجود ہے، اور وہ زمانہ بھی اس میں سانس لینے لگ جاتا ہے جس زمانے میں وہ کردار زندہ ہے۔ تو یہ کسی شعوری کوشش کا نتیجہ نہیں ہوتی یہ چیز، بلکہ یہ کسی بھی اچھی تحریر میں یہ تمام چیزیں خود بخود اس میں بنی جاتی ہیں، اس کے تانے بانے میں آ جاتی ہیں۔ یہ تسلیم کرنا پڑے گا کہ ناول بنیادی طور پہ اردو ادب کا کوئی اسٹرانگ پوائنٹ نہیں رہا، یہ بہت بعد میں اردو ادب میں ڈیولپ ہوا، اور اس میں مثلا انگریزی کی طرح یا روسی یا فرانسیسی کی طرح اتنے عظیم نام اور اتنے عظیم کارنامے دیکھنے میں نہیں آئے۔
بہت شکریہ، آپ نے بہت اچھی طریقے سے ناول کا جائزہ پیش کیا اردو ادب میں،